بسم اللہ الرحمن الرحیم، درود بشتے ہیں محمد اور آل محمد پر. سلام عرض کرتی ہوں آپ کی خدمت میں ناظرین، اور آپ سب کو خوش آمدید کہتی ہوں آپ کے اپنے پروگرام صبح زندگی میں.
بالکل صحیح کہا، آپ کا اپنا پروگرام ہے، اور جب اپنا پروگرام ہوتا ہے تو اس میں شرکت کرنا بہت ضروری ہو جاتا ہے. اور میں نے جو ہے آج صبح سویرے پروگرام کے شروع میں فیس بک کی جو ہماری وہ بارہ ویب سائٹ ہے اس کو میرے وہ میرے ہاتھ میں ہے.
بالکل
آپ لوگ جو کمنٹ جو بات کرنا چاہتے ہیں ہمارے ساتھ شیئر کریں. اور اب کہاں جائیں ہم لوگ، ہم نے جانا ہے حدیث سے نبوی صلی اللہ علیہ وآلہ وسلم. سنتے ہیں پروگرام کے شروع میں، اور اس کے بعد آپ کی خدمت میں دوبارہ حاضر ہوں گے. پروگرام صبح زندگی کو آپ کے اپنے پروگرام کو آگے چلائیں گے.
جی ناظرین، دوبارہ آپ کو خوش آمدید کہتے ہیں. جس طرح اس حدیث میں آپ نے سنا کہ اگر آپ خود دو حدیثیں پڑھتے ہیں اور وہ دو حدیثیں کسی کو آگے سناتے ہیں تو یہ کتنا ثواب کا جو آپ کو مقام ہے یہاں پہ ملے گا.
بالکل اس کا یہ مطلب ہے کہ اچھی بات جو ہے وہ پھیلانی چاہیے. جیسے کہ میں بھی ہمیشہ آپ کو کہتا ہوں کہ جو بھی آپ کے ذہن میں اچھی بات ہے اس کو دوسروں تک پہنچائیں، ہمارے ذریعے پہنچائیں، جس ذریعے پہنچانا چاہتے ہیں، لیکن ہمارا جو ذریعہ وہ ایک جو ہے وہ بہتر ذریعہ ہے، کیونکہ ہم جو ہے ہماری
بات آپ کے ذہن میں چل رہی ہے ہم وہ ناظرین کے سامنے پیش کر سکتے ہیں.
بالکل صحیح. اور اس کے علاوہ یہ بھی بتاتے چلوں کہ ہمارا تصویری مقابلہ بعثت پیغمبر صلی اللہ علیہ وآلہ وسلم کے سلسلے میں ایک جملہ جو آپ لوگوں نے بھیجنا تھا ہمارے فیس بک پیج پہ، اس کا مقابلہ مت بھولیے گا. ہم لوگ انتظار کر رہے ہیں آپ کی تصاویر کا بھی اور خوبصورت سے جملات کا بھی. جی تو ضرور آپ جو ہے فیس بک پہ ہمارے جو ہیں فوٹوز بھیجیں.
جی خورم، آج کے ہمارے معزز مہمان کون ہیں؟
معزز مہمان جو ہیں ہمارے انشاءاللہ ڈاکٹر فہیم مقبول ہمارے ساتھ اسٹوڈیو میں ہوں گے، اور ان سے ہم انشاءاللہ گفتگو کریں گے.
جی بہت شکریہ. اور فون لائن پہ ہمارے ساتھ محمد مظفر حسین صاحب موجود ہوں گے، انشاءاللہ ہم بھی ان سے گفتگو کریں گے ہمارے ہفتے کے موضوع کے بارے میں.
اچھی بات ہوگی، اس کا مطلب جو ہے پروگرام آج جو ہے ہرا بھرا لگ رہا ہے مجھے.
جی بالکل.
اچھا چلتے ہیں، ہمارا جی باری ہوئی ہے جو پروگرام صبح زندگی نے ایک نیا سیگمنٹ شروع کیا ہے سیب صاحب کا.
جی.
اور سیب صاحب آج جو ہے ہمیں کھیرے کے بارے میں بتائیں گے.
جی
کہ کھیرے کے کیا فوائد ہوتے ہیں، اور بارہ کھیرے کے جو ہے کھانے کے علاوہ بھی جو ہے منہ پہ لگانے کے بڑے فوائد
بالکل.
ہوتے ہیں. تو دیکھتے ہیں جو ہے سیب صاحب آج جو ہے ہمیں اس کے بارے میں کیا بتاتے ہیں. تو چلتے ہیں سیب صاحب کی باتیں دیکھتے ہیں، اور اس کے بعد آگے چلیں گے گفتگو کا سیگمنٹ انشاءاللہ شروع کریں.
اور ہم بھی چلتے ہیں اپنی جگہوں کی طرف.
بالکل
جی.
السلام علیکم، آج بات ہوگی کھیرے کے بارے میں. کھیرا یا ککڑی جسے طبی زبان میں خیار کہتے ہیں، ایک ایسا پودا ہے جس کی بیل پھیلتی ہے اور اس پر باریک باریک لیکن چبھنے اور تکلیف دینے والے کانٹے ہوتے ہیں. اس کے پتے بڑے گھماؤ دار اور دندانے دار ہوتے ہیں. اس کے پھول پیلے رنگ کے ہوتے ہیں اور دو طرح کے ہوتے ہیں، یعنی نر اور مادہ. یہ دونوں پھول ایک ہی شاخ پر نکلتے ہیں، اور اس کا پھل ہرے رنگ کا ہوتا ہے اور کیفیت اور مختلف نوع نسل کے اعتبار سے چھوٹا ہو سکتا ہے یا بڑا بھی ہو سکتا ہے. کھیرا ہندوستان سے نکلا ہے اور یہاں سے یہ ساری دنیا میں پھیلا ہے. تقریباً 20 صدی قبل، یعنی 20 صدی قبل از مسیح میرا مطلب ہے، مصری بھی اس کا استعمال کرتے تھے. کھیرا وہ بہشتی میوہ ہے جو پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کو بے حد پسند تھا، اور آپ اسے تھوڑے سے نمک کے ساتھ استعمال کرنے کی تاکید کرتے تھے. اس پھل میں یا اس ترکاری میں نائٹروجن، ہائیڈروجن، کاربن اور سلفر کے ساتھ ساتھ تھوڑی سی چربی کی مقدار بھی پائی جاتی ہے. اس میں جو نمکیات شامل ہیں ان میں مینگنیز، کیلشیم کاربونیٹ اور سیلولوز ہوتا ہے. کھیرے کے بیجوں سے جو تیل نکلتا ہے اس کا رنگ پیلا ہوتا ہے، اور اس کا مزہ روغن زیتون جیسا ہوتا ہے. چکنائی سے بھرپور ایسا ایسڈ جس میں نمی ہو، جیسے اسٹیئرک ایسڈ، پالمیٹک ایسڈ، اور سیچوریٹڈ ایسڈ جیسے یولک ایسڈ اور لینولیک ایسڈ پائے جاتے ہیں. یہ بھی بتاتے چلیں کہ کھیرے میں غذائی مواد بہت کم ہوتا ہے اور سیلولوز زیادہ ہوتا ہے، اور اگر کھیرا بہت پک گیا ہو تو اس کی رنگت زرد ہو جاتی ہے اور اسے کھانے سے پیٹ میں درد ہو سکتا ہے. اس طرح سے جن لوگوں کے معدے کا مزاج گرم اور صفراوی ہوتا ہے ان کے لیے یہ پھل مناسب نہیں ہے، اور اسے کھانے سے پیٹ کے درد کی شکایت ہو جاتی ہے. ہضم کرنے کا اسے بہترین طریقہ یہ ہے کہ اسے روغن زیتون اور تھوڑے سے سرکے کے ساتھ کھایا جائے، اور بہتر یہ ہوگا کہ لیمو اور نمک ملا کر سلاد بنا لیں پھر کھائیں.
جی ناظرین، ایک بار پھر آپ کو خوش آمدید کہتے ہیں. کھیرے کے بارے میں کچھ مزیدار آپ نے باتیں سنی، کتنی ہماری صحت کے لیے فائدہ مند ثابت ہو سکتا ہے. اس کا استعمال زیادہ سے زیادہ کیا جاتا ہے کہ آپ صحت مند رہ سکیں. ناظرین, ہمارے گفتگو کے سیگمنٹ کا وقت شروع ہو گیا ہے. ڈاکٹر فہیم مقبول صاحب ہمارے ساتھ موجود ہیں. وقت کو ضائع کے بغیر چلتے ہیں خرم کے پاس, اگر گفتگو کا آغاز کر سکیں. جی خرم,
بہت شکریہ رباب. اور آج جو ہے رباب, ہمارا جو ڈاکٹر صاحب کے ساتھ موضوع ہوگا بڑا اہم موضوع ہے, انزائٹی کے بارے میں ڈاکٹر صاحب بات کریں گے. اور تو ہم لوگ چلتے ہیں ڈاکٹر صاحب سے ملاقات کرتے ہیں. ناظرین, سلام عرض کرتا ہوں ڈاکٹر صاحب آپ کی.
وعلیکم السلام.
ڈاکٹر صاحب بہت شکریہ ایک بار پھر جو ہے آپ نے ٹائم دیا پروگرام کو. ڈاکٹر صاحب, انزائٹی کے بارے میں آپ نے کہا کہ آپ گفتگو کریں گے. انزائٹی, پہلے تو یہ بتائیں انزائٹی ہے کیا ہمارے ناظرین کو؟
انزائٹی کے لیے جیسے ایک بے چینی کا اور اس طرح بے اضطراری اضطراب کا لفظ استعمال کیا جاتا ہے اردو میں.
ٹھیک ہے.
انزائٹی کو ہم میڈیکلی ٹرم میں کہتے ہیں از فیلنگ آف انیزینیس, ڈپریشن.
اچھا, بے چینی
اور ناآسانی اور ٹینشن. ایسی کیفیت جس میں انسان پہ دباؤ ہو جاتا ہے, ذہنی دباؤ ہے, جسمانی دباؤ ہے,
سکون نہیں ہے,
سکون نہیں محسوس کرے گا انسان, اس کو ہم انگزائٹی اور اضطراب کی کیفیت کا نام دیتے ہیں.
ٹھیک ہے.
تو انگزائٹی جو انسان پہ رونما ہوتی ہے, اس کے جو یہ تو اس کی کیفیت کا ہے نا, جو اس کے بہت سی وجوہات ہو سکتی ہیں.
صحیح ہے.
تو پہلے تو اگر ہم اس کی علامت کی طرف دیکھا جائے تو اس کی علامت کیا ہیں, مطلب انگزائٹی کی صورت میں, بے سکونی کی صورت میں سب سے پہلے ہم دیکھتے ہیں کہ ٹیکی کارڈیا ایک ٹرم ہے میڈیکلی, جو جس میں دل کی دھڑکن نارمل سے زیادہ تیز ہو جاتی ہے.
ہاں, دھڑکن جو ہے وہ تیز سے دل دھڑکنا شروع,
بالکل تیز تیز دل دھڑکنا شروع کر دیتا ہے.
ٹھیک ہے.
جس میں, اور دوسری ایک ہے ہماری ایک اس کی علامت جس کو بولتے ہیں سویٹنگ,
پسینہ
آنا شروع ہو جاتا ہے, اور پھر پالپیٹیشن سٹارٹ ہو جاتی ہے. ایک تو دل کی دھڑکن تیز ہو جاتی ہے, اور ایک پالپیٹیشن ایک ایسی ٹرم ہے جس میں ہم محسوس کرتے ہیں کہ دل دھک دھک کی آواز ہے,
بھاری ہو گیا ہے,
بھاری ہو رہا ہے. ایک تو دل کی دھڑکن تیز ہو رہی ہے, ہمیں محسوس ہوتی ہے یہاں پہ نا. فار ایگزامپل, یہ ایسی کیفیت ہے جو ہمیں, کبھی ہم انٹرویو کے لیے جاتے ہیں,
اچھا,
کبھی ہم کمرہ امتحان میں بیٹھتے ہیں,
ٹھیک ہے,
تو اس سے پہلے ہمیں ایک, اور یہ انگزائٹی کی کوئی ریزن نہیں بھی ہو سکتی.
ٹھیک ہے. ہاں, ایسی بھی بیٹھے بیٹھے ہو سکتا ہے,
بیٹھے بیٹھے آپ کو انگزائٹی ہو سکتی ہے.
اچھا اچھا ڈاکٹر صاحب,
ٹریمبلنگ ہو سکتی ہے, جسم کانپ سکتا ہے.
ٹھیک ہے, صحیح. اچھا ڈاکٹر صاحب, یہ پہلے تو یہ بتائیں ہمیں کہ یہ جو اسٹریس اور انگزائٹی میں کوئی فرق ہے یا نہیں ہے؟
یہ اسٹریس کی وجہ سے ہی انگزائٹی ہوتی ہے.
ہاں اچھا, ٹھیک ہے.
اسٹریس کی وجہ سے ہی انگزائٹی ہوتی ہے, ڈپریشن کی وجہ سے انگزائٹی ہوتی ہے.
ٹھیک ہے.
یہ ایسے عوامل ہیں جو اس کو سپورٹ کرتے ہیں انگزائٹی کو. انگزائٹی ایک امبریلا ہے, چھتری ہے, جس کے نیچے اسٹریس بھی ایک ٹرم ہے.
اچھا, یہ انگزائٹی جو ہے وہ ایک بڑی میجر بیماری ہے
جس میں,
لیکن اس کے نیچے جو ہے اس کی وجوہات ہو سکتی ہیں, اسٹریس, ڈپریشن,
بالکل,
اور مختلف قسم کی اور چیزیں. ٹھیک ہے.
یہ ایک اسٹریس اس کے انڈر ایک ٹرم ہے جو اس کو سپورٹ کر رہی ہے انگزائٹی کی کیفیت کو. انگزائٹی کی وجہ سے ہمیں نیند بھی نہیں آتی,
بعض اوقات آپ دیکھتے ہیں
نیند خراب ہو جاتی ہے, اور آپ کے کسی بھی جسم میں یہاں پہ آپ کہتے ہیں کہ دباؤ محسوس ہوتا ہے, یہاں پہ دل, یہاں پہ سینے پہ دباؤ محسوس ہوتا ہے,
بھاری پن کا احساس. اچھا, کبھی کبھار سانس کا بھی کہتے ہیں کہ جی سانس گھٹ رہا ہے, ایسے لگ رہا ہے جیسے سانس جو ہے
اس میں. یہ ایمرجنسی سچویشن ہے جس میں ہمارا سمپیتھیٹک سسٹم ایکٹیویٹ ہو جاتا ہے, جس کو فلائٹ اینڈ فائٹ کنڈیشن بولتے ہیں.
ٹھیک ہے.
تو اس میں آٹومیٹیکلی آپ کا سانس بھی پھولنا شروع ہو جائے گا.
اچھا,
اب اس میں انگزائٹی کی کیفیت کے میں ہم دیکھتے ہیں کہ یہ تو اس کے عوامل ہیں نا جو اس کو برے کار لانے میں مدد ادا کر رہے ہیں, اور اس کی نشانیاں جو ہمیں نظر آتی ہیں.
ٹھیک ہے.
بعض اوقات تو ہم کہتے ہیں کہ ہم اگر کسی انسان سے یا مریض سے پوچھتے ہیں کہ کیا وجہ ہے آپ, تو یہ کہے گا کہ یار پتہ نہیں آج کیوں پریشانی ہے مجھے, یار مجھے محسوس نہیں ہو رہا
وجہ کے بغیر.
ٹھیک ہے. پتہ نہیں یار میں آج کیوں پریشان ہوں,
لیکن کوئی نہ کوئی تو وجہ ہے, لیکن اس کو اس ٹائم نہیں پتہ چلا,
اور اس کی وجہ نہیں بھی ہو سکتی کوئی بھی. اور ایک خود اعتمادی کی کیفیت انسان میں کم ہو جانا, یا کوئی ایسی چیز کا ڈر ہو جانا,
ٹھیک ہے,
کہ پتہ نہیں نہ جانے کیا ہو جائے,
کیا ہوگا اور کیا ہونے والا ہے,
اس کو انگزائٹی کی کیفیت کا نام دیتے ہیں,
دے سکتے ہیں. اچھا,
تو اب اگر ہم آگے دیکھیں تو اس کی جو, یہ تو اس کی علامات ہیں جو اس کے ظاہر ہوتی ہیں, اس کی
دیکھنے میں ملیں گی ہمیں,
بالکل. اب اس کی کچھ اقسام ہیں انگزائٹی کی.
ہاں, جو خود انگزائٹی کی اقسام ہے. ٹھیک ہے, صحیح.
ایک تو ہے جنرلائز انگزائٹی ڈس آرڈر.
ٹھیک ہے, جنرلائز انگزائٹی ڈس آرڈر,
یہ ایک ایسی کیفیت ہے جس میں, جیسے میں نے آپ کو ابھی بتایا کہ اس کی ان نون کاز ہوتی ہے,
پتہ نہیں ہے کس وجہ سے ہو رہا ہے.
بالکل, جیسے میں نے آپ کو بتایا کہ اگر ایسے ہی اگر کوئی انٹرویو لینے کے لیے جا رہا ہے, اس کو اسٹریس ہے, تو کہے گا یار پتہ نہیں آج میں پریشان ہوں.
ٹھیک ہے. نہیں ڈاکٹر صاحب, دیکھیں ایک تو بات ہوگی انٹرویو کی, تو انٹرویو تو خود ایک جو ہے وجہ ہے, لیکن کبھی کبھار ایسا بھی ہوتا ہے کہ ایک شخص بیٹھے بیٹھے اس کو جو ہے بے چینی کا احساس ہونا شروع ہو جاتا ہے, تو یہ بھی اسی میں جرنلائز میں آ جائے گا.
بالکل جرنلائز میں آئے گا. سیلف کانفیڈینس انسان کا کم ہے یا کوئی ایسی, وہ اپنے اعصاب پہ قابو
نہیں پا رہا, وہ اس کو ایسے لگ رہا ہے کہ ساری چیزیں جو ہے کنٹرول سے باہر نکل رہی ہیں.
بالکل, اور اس کو سائیکی پرابلم ہو چکی ہے, ایسے کہ پتہ نہیں یہ کیا ہو جائے کچھ.
ٹھیک ہے,
دوسری کی
خوف یا ڈر کی کیفیت.
بالکل ایسی. اس میں ایک اور دوسری ہے پینک ڈس آرڈر.
اچھا,
پینک ڈس آرڈر میں ایسے ہے انگزائٹی جس میں انسان کو جسم کے کسی حصے میں درد محسوس ہوتا ہے.
اچھا,
فار ایگزامپل اگر آپ کو انگزائٹی ہے,
ٹھیک ہے,
تو اس میں آپ سم ٹائم ہم کہتے ہیں کہ یار آج مجھے یہاں پہ سینے میں درد محسوس ہو رہا ہے. کوئی بھی انسان اگر کسی سے یہ شیئر کرتا ہے بات, تو اس کے پیچھے کوئی لوجک ہے.
ٹھیک ہے,
اس کو کہتے ہیں پینک انگزائٹی ڈس آرڈر.
ٹھیک ہے,
کسی بھی جسم میں پین محسوس ہو,
بلا کسی بلا وجہ, یعنی چوٹ نہیں لگی لیکن درد ہو رہا ہے.
درد ہو رہا ہے, اور یہ اس کے پیچھے یہ سمپیتھیٹک سسٹم ایکٹیویٹ ہو جا رہا ہے نا ایمرجنسی سچویشن میں, جو کہ کسی بھی مشکل کے وقت ہمارا ایک سسٹم ہے ایکٹیویٹ ہو جاتا ہے باڈی کا, وہ ایکٹیویٹ ہو جاتا ہے اور آپ کو دباؤ محسوس ہوتا ہے جسم کے کسی بھی حصے.
اچھا, ٹھیک ہے, یہ ہماری برین سے جڑا ہوا ہے.
بالکل,
ہمارے ذہن سے جڑا ہوا ہے. ٹھیک ہے,
اور تیسری ایک اس کی ابسیسو کمپلسیو ڈس آرڈر.
اچھا, یہ بھی انگزائٹی میں آ جاتا ہے.
انگزائٹی میں, اب اگر یہ اس کو ہم اریشنل انگزائٹی کہتے ہیں.
کیا مطلب ہوا اس کا؟
یعنی اگر فار ایگزامپل میں آپ کو بتاتا ہوں کہ اگر ہم کسی لیب میں پرفارم کر رہے ہیں, کوئی کام کر رہے ہیں, یا اگر ہم کسی روڈ پہ جا رہے ہیں, ایک پانی کا گھڑا ہے اور وہ اتنا گہرا نہیں ہے, تو ہم اگر جا رہے ہیں تو نہ جانے ایک انسان کے دل میں خوف ہے کہ یار پتہ نہیں اس میں پاؤں رکھ دوں گا تو شاید میرے کپڑے بہت زیادہ گندے ہو جائیں گے, شاید یہ گہرا زیادہ نہ ہو. یہ
باوجود اس کے پتا ہے کہ یہ اتنا گہرا نہیں ہے, لیکن شک پڑا ہوا ہے,
ایک ڈر ہے, یہ خوف ہے, اس کو بھی انگزائٹی کہیں گے. اور نہ جانے کسی کو چیز کو, جیسے ایک آج کل ہم دیکھتے ہیں کہ بچوں کے لیے کہتے ہیں نا داغ اچھے ہوتے ہیں, تو جسی طرح اگر ہم اگر بچہ سیکھ رہا ہے تو اس کو سیکھنے دیا جائے, اس کو نہ جانے نہ اس کے بجائے اس کے روکے نہ کنٹامینیشن نہ ہو جائے کسی بھی باڈی کے پارٹس کی, کپڑے خراب, یہ بھی ایک انگزائٹی کی ڈس آرڈر.
اچھا,
ابسیسو کمپلسیو ڈس آرڈر کہتے
ہیں, آ جائے گا یہ بھی کہ یوں ہو جائے, یوں نہ بیٹھو, اس طرح کھیلو اس طرح کھیلو.
بالکل, ایک پاسٹ ٹرامیٹک ڈس آرڈر ہے. پاسٹ ٹرامیٹک,
ٹھیک ہے,
پاسٹ میں ایسے ہوتا ہے کہ اس انگزائٹی کی کیفیت میں ہمیں کوئی اپنی ماضی کا واقعہ یاد ہوتا ہے.
ٹھیک ہے, صحیح,
ٹھیک ہے, اس میں ہم کہتے ہیں کہ سوچتے ہیں کہ نہ جانے پہلے بھی یہ واقعہ ہو گیا تھا, حالانکہ وہ کچھ چھوٹی سی غلطی کی وجہ سے رونما ہو گیا ہے,
ایک بار ہو گیا
اور اب وہ حال میں یا پریزنٹ میں اگر ہم دوبارہ کرنے جا رہے ہیں وہ اتنی مشکل نہیں ہے.
ٹھیک ہے,
اور وہ ایک تھوڑی سی غلطی, 10 دفعہ ٹھیک ہوا ہے, 1 دفعہ غلط ہو گیا ہے, تو وہ ہمارے دل میں کھٹک رہے گی کہ
بیٹھ گیا,
نہ جانے کہ یہ خراب نہ ہو جائے.
وہ کہتے ہیں نا دودھ کا جلا جو ہے وہ چھاچ کو بھی لسی کو بھی پھونک پھونک کے پیتا ہے. ڈاکٹر صاحب, گفتگو کو ہم جاری رکھیں گے, بڑی دلچسپ گفتگو چل رہی ہے, بات کو ہم آگے چلائیں گے, لیکن آپ چھوٹا ہم نے ایک وقفہ لینا چلتے ہیں. رباب کا جی, رباب,
بہت شکریہ خورم, بہت ہی بہترین گفتگو چل رہی ہے. اکثر میرے ساتھ یہ مسئلہ رہتا ہے کہ میں اپنی بیٹی کو بولتی ہوں یہ مت کرو مت کرو, کپڑے گندے ہو جائیں گے, تو مجھے شک ہو رہا ہے کہیں مجھے بھی انگزائٹی کا مشکلات کا سامنا نہ ہو. خیر ناظرین, یہاں وقت ہوا ہے خوبصورتی داستان سننے کا. داستان کا جو عنوان ہے وہ کچھ اس طرح ہے, علم بہتر ہے یا دولت. دیکھتے ہیں خوبصورتی داستان اور پھر آپ کے خدمت حاضر ہوتے ہیں, ہمارے ساتھ رہیے گا. جی ناظرین, ایک سبق آموز داستان آپ نے ملاحظہ فرمایا, امید کرتے ہیں آپ کو پسند آیا ہوگا. اور ناظرین, یہاں طاہر رضا صاحب, اجاز حسین صاحب اور ام خان لغاری صاحب نے ہم سب کو سلام عرض کیا ہے, ہماری پوری ٹیم کو سلام اور صبح خیر کا ہے, ہم ان کی خدمت میں سلام اور صبح خیر پیش کرتے ہیں. اور ناظرین, ہماری گفتگو کا سیگمنٹ چل رہا ہے, ڈاکٹر فہیم مقبول صاحب ہمارے ساتھ موجود ہے, اور ایک یہاں ایک سوال جو میں پوچھنا چاہوں گی ان سے, اور جو ہمارے ناظرین نے بھی جو ہے یہاں پہ ان باکس میں وہ کیا ہے, کہ رات کو ڈرونے خواب آنا یا برے خواب دیکھنا بھی کیا انگزائٹی کی ایک علامت ہے یا نہیں؟
جی ڈاکٹر صاحب, یہ بڑا دلچسپ سوال ہے, کیونکہ اکثر جو ہے کبھی ایک بار البتہ سٹریس کی وجہ سے کہتے ہیں کہ جی سٹریس کی پریشان تھے اس وجہ سے خواب آ گیا, یا ایسا ہوتا ہے کہ کبھی خواب آتا ہے تو پھر انگزائٹی, خواب کے جب اٹھتے تو تب انگزائٹی.
ایسا بالکل, ایسی اس کی دو یا تین کیفیت ہو سکتی ہیں. ایک جیسے آپ کے ساتھ کوئی سونے سے پہلے کوئی آپ کے ساتھ واقعہ رونما ہوا ہوتا ہے, اور وہ رات کو اسی کے متعلق آپ کو خواب آ جاتا ہے.
ٹھیک ہے, بالکل.
اور وہ یا کس چیز کا آپ کو خوف ہے,
ٹھیک ہے,
آپ کے ذہن میں تاری ہے, مگر جب آپ سوتے ہیں تو وہ سلیپ, اس کو سلیپ ڈس آرڈر بھی بول سکتے ہیں آپ, اس میں آپ کو خواب آ سکتا ہے, یہ انگزائٹی سے لنک بھی ہو سکتا ہے.
ٹھیک ہے, صحیح ہے,
مگر اس میں آپ کے جو اعصاب ہیں, نروز ہیں, ان پہ قابو اگر ہوگا تو آپ اس پہ قابو پا سکتے ہیں.
خود نیند کا بھی فیکٹر ہے اور انگزائٹی کا بھی,
جی انسومنیا کا بھی فیکٹر ہے اور انگزائٹی کا بھی فیکٹر ہے, دونوں کا فیکٹر ہے. عموماً ایسے ہوتا ہے کہ اگر آپ دیکھتے ہیں کہ روزمرہ زندگی میں جو بھی چیزیں رونما ہو رہی ہوتی ہیں ان
ٹھیک
سے
ہے
ریلیٹڈ ہی آپ کو کوئی خواب آتا ہے.
ٹھیک ہے اچھا.
بالکل, آپ اگر دن کو کوئی چیز کے بارے میں سوچتے ہیں تو
سوچتے ہیں کوئی حادثہ پیش آتا ہے یا کوئی موڈ میں اہم چیز ہوتی ہے اس سے
بالکل اس سے اس کا لنک ہے.
تو اس کا مطلب انزائٹی کا اثر ہے ہمارے نیند پہ. نیند کا نہ آنا تو اس میں تو ہے ہی, وہ تو آپ پہلے بتا چکے ہیں.
ٹھیک ہے ہوتا ہے.
اچھا ڈاکٹر صاحب شکریہ. کس میں آپ بتا رہے تھے اور کوئی قسم رہ گئی ہے انزائٹی کی؟
ایک اور قسم ہے جو جس کو ہم بولتے ہیں فوبیا.
اچھا
فوبیا میں
یعنی ڈر
خوف ہوتا ہے.
ٹھیک ہے.
فار ایگزامپل اس میں ہم لے سکتے ہیں کہ سوشلزم سے آپ کو خوف ہے, لوگوں سے بات کرنے میں مطلب آپ جھجکتے ہیں.
ٹھیک ہے.
اس کو ہم فوبیا کہتے ہیں, ڈر ہے کہ نہ جانے کہ میں صحیح طریقے سے بات کر پاؤں گا, انٹریکشن لوگوں سے کر پاؤں گا یا نہیں. اس کے علاوہ ہم دیکھتے ہیں اگر ہم سفر کر رہے ہیں بائی ایئر,
ٹھیک ہے,
تو کچھ لوگ ایسے ہوتے ہیں کہ وہ نہیں دیکھ پاتے,
ہائٹ جو
ونڈو سے نہیں دیکھ سکتے.
ٹھیک ہے
ٹھیک ہے. اوپن اسپیسیز نہیں دیکھ سکتے.
ٹھیک ہے.
انہیں ڈر لگتا ہے کہ یہ جو میں دیکھوں گا تو نہ جانے کیا ہو جائے,
گرنا.
یہ بھی فوبیا ہے.
ٹھیک ہے.
اس کو ہم فوبیا کہتے ہیں.
پانی کا فوبیا جو کہتے ہیں, یہ ساری چیزیں.
کسی چیز کا بھی ڈر ہو جانا ایسی دل میں تاری ہو حالانکہ وہ کچھ بھی نہ ہو,
ایسی چیز جس کا خوف نہیں ہے لیکن ہو جانا, یعنی خطرناک چیز نہیں ہے,
انگزائٹی ایک کیفیت.
اچھا یہ بھی اسی کے اس میں آ جائے گا. صحیح ہے. ٹھیک ہے. اچھا یہ جو ہے کس میں آپ نے بتا دی. اچھا ڈاکٹر صاحب علامتیں بھی آپ نے بتا دی, کس میں بھی آپ نے بتا دی. اچھا خود نفسیاتی طور پہ کچھ لوگ انگزائٹی کا شکار ہوتے ہیں, کچھ لوگ انگزائٹی کا شکار نہیں ہوتے. ایک خاص جو ہے مثلا کہتے ہیں کہ جی مثلا اگر اس طرح کہوں تو کچھ لوگوں میں جینز ہیں کہ وہ چھوٹی چھوٹی باتوں پہ پریشان ہو جاتے ہیں, چھوٹی چھوٹی باتوں پہ جو ان میں خوف اور پریشانی کی کیفیت پسینے آ جانا. تو یہ کیا یہ جینیٹکس سے ریلیٹڈ ہے یا کوئی ایسی چیز؟
جینیٹکس سے ریلیٹڈ تو اس میں ہم کہہ سکتے ہیں کچھ حد تک ہے, مگر زیادہ تر اس کا جو تعلق ہے آپ کے اعصاب سے ہے, نروس سسٹم سے.
ٹھیک ہے.
تو آپ کی جو سیلف کانفیڈینس ہے, خود اعتمادی کی کیفیت آپ کے اس سے اس کا الحاق ہے.
ٹھیک ہے.
اب دیکھتے ہیں کہ یہ آپ کے جو بیرونی ماحول ہے اس پہ بھی متاثر ہوتا ہے.
ٹھیک ہے.
فار ایگزامپل آپ کسی ایسی جگہ پہ رہ رہے ہیں جہاں پہ دھنگا فساد ہے, لڑائی ہے.
ٹھیک ہے.
تو وہ آپ کو متاثر کرے گا اور آپ ٹینشن کا شکار رہیں گے.
یہ آپ کا بچپن ایسے جگہ پر گزرے.
بالکل. اور اگر آپ بہت خوشگوار ماحول میں رہ رہے ہیں اور آپ کو کوئی بھی قسم کی اندرونی یا بیرونی گھریلو پریشانی کا سامنا نہیں ہے تو یقیناً آپ انگزائٹی کا بہت کم شکار ہوں گے اور آپ کی صحت پہ بھی اس کا اچھا اثر پڑے گا.
اعصاب بھی آپ کے جو ہیں مضبوط ہیں,
ریلیکس رہیں گے.
ٹھیک ہے.
بالکل اس میں تناؤ کم رہے گا.
ٹھیک ہے. ڈاکٹر صاحب بہت شکریہ. گفتگو ہم جاری رکھیں گے انشاءاللہ, اور یہاں پہ چھوٹا سا ہم نے ایک وقفہ لینا ہے اور چلتے ہیں روباب کی طرف. جی روباب.
شکریہ. ہمارے ایک اور ناظرین نے بھی ہمارے لیے ایک سوال بھیجا, انشاءاللہ وہ بھی ہم بریک کے بعد پوچھیں گے ڈاکٹر صاحب سے. لیکن ناظرین یہاں وقت ہوا ہے ایک ویڈیو کلپ دیکھنے کا. سالار اکیلی صاحب کی آواز میں خوبصورت ترانہ سنتے ہیں اور پھر آپ کی خدمت میں حاضر ہوتے ہیں. ہمارے ساتھ رہیے گا. ناظرین خوبصورت ترانہ آپ نے ملاحظہ فرمایا, امید کرتے ہیں آپ کو پسند آیا ہوگا. ناظرین یہاں پہ ایک سوال میرے پاس ہے جو میں ڈاکٹر صاحب کی خدمت میں پیش کرنا چاہوں گی. ہمارے جو ہے ناظرین انہوں نے لکھا ہے, ان کی ایک بیٹی ہے 6 سال کی ہے, اندھیرے کمرے میں اکیلے جانے سے بہت ڈرتی ہے اور واش روم بھی بالکل اکیلے نہیں جاتی, کوئی اس کے ساتھ ہونا چاہیے ادھر. تو آیا یہ بھی انزائٹی کا ہی ایک نشانی ہے یا نہیں؟
بڑا ہی اچھا سوال ہے, اور ایسا سوال ہے جو میرے خیال سے صرف ایک گھر کا مسئلہ نہیں, میرے خیال سے ڈاکٹر صاحب بڑے گھروں کا مسئلہ ہی ہے.
بالکل.
تو یہ کیا مسئلہ کیا
اس میں؟ بالکل انزائٹی کی کیفیت سٹریس کی کیفیت ہو سکتی ہے. اب اس بچے کی جو 6 سال کی اس کی عمر ہے,
ٹھیک ہے,
تو اب اس کی جو پہلے اس کو کیسے ٹریٹ کیا گیا ہے پہلے 6 سال, مطلب کیا اس کو لازمی طور پہ ایسے ہر بات پہ یہ ٹوکا جائے کہ یہاں نہ جاؤ بیٹا, یہ نہ کرو. اگر ایسے ہوا ہے تو یقیناً اس کے ایک دل میں خوف پیدا ہوا ہوا ہے اس چیز کا, یہ بھی ہو سکتا ہے. اور دوسری وجہ یہ ہے کہ ایک تو ان بلڈ ہر کسی نہ کسی ہر انسان کی جو کہتے ہیں خود اعتمادی ہے وہ ڈفرینٹ ہوتی ہے.
ٹھیک ہے.
تو اس کا سیلف کانفیڈینس کم ہے یا کوئی ایسی چیز ہے, تو اس کا یہ طریقہ ہے کہ اس بچے کے ساتھ آہستہ آہستہ اس کو ٹریٹ کیا جائے بچے کو, کہ بچے یعنی کہ یہ سب ٹھیک ہے ایسا ہے, اس کے ساتھ جائے جائے سلولی سلولی اس کی یہ اس کے انگزائٹی کا جو ہم مائلڈ سٹیج ہے نا, اس کی جو ٹائپس ہیں ایک کرونک ہے ایک مائلڈ ہے.
ٹھیک ہے.
اس میں جو پہلے ہم کوشش یہ کرتے ہیں کہ فزیکلی اور سائیکیٹرک اس کا ٹریٹمنٹ کرتے ہیں.
ٹھیک ہے.
بجائے اس کے کہ میڈیسن کی طرف جایا جائے,
ہم اس کا نفسیاتی طور باتوں کے ذریعے,
بالکل باتوں کے ذریعے ہم اس کو ایسے ٹریٹ کر سکتے ہیں, کیونکہ یہ ایک بالکل مائلڈ ٹائپ انگزائٹی کی نظر آ رہی ہے. بالکل
خاص بیماری نہیں ہے.
اسی کو اسی طریقے سے ہم ٹریٹ کیا جا سکتا ہے سائیکیٹرکلی. اس کی والدہ یا اس کے والد, اس کو بہن بھائی,
ठीक है, उसको सही। अच्छा डॉक्टर साहब, ये अक्सर ये देखा जाता है कि जिन बच्चों में इस तरह का फोबिया वगैरह होता है, मसलन जो है वो अंधेरे का फोबिया कह सकते हैं इसको, खौफ है, एक डर बैठा होता है, ये कब, कुछ माँ बाप ऐसे होते हैं कि वो जो है बच्चों को जोर ज़बरदस्ती जो कहते हैं कि भाई तुम बैठो अंधेरे में ताकि तुम्हें पता चले कि यहाँ पर कुछ नहीं, लेकिन कुछ जगह पर कहा जाता है कि नहीं आराम आराम से आहिस्ता, जैसे आपने कहा कि आहिस्ता आहिस्ता उसका ये डर बाहर निकाल जाए, तो ये वो माँ बाप जो ज़बरदस्ती करते हैं बच्चे के साथ, मतलब कुछ बच्चे हैं वो स्विमिंग पूल में जाने से डरते हैं, पानी का फोबिया, बच्चे माँ बाप जो है उनको धक्का देते हैं कि भाई जाओ पानी में, इसका नुकसान है कोई या फ़ायदा है?
जी, इसके हर चीज़ के कोई ना कोई अच्छाई के पहलू भी हैं और बुराई के पहलू भी हैं। अगर उसे धक्का यानी कि ऐसे दे देता है कोई स्विमिंग पूल ऐसे, वो एक तो उसके उसको एक पता चल जाएगा कि ये है नहीं,
बिल्कुल ठीक है,
कुछ नहीं है इसमें, ठीक है,
ठीक है।
और अगर अगर वो दूसरी साइड पे देखा जाए को अगर वो ज्यादा ही खुद एतमादी उसमें आ जाए तो वो हर काम करने से नहीं डरेगा,
नहीं डरेगा,
रुकेगा, इसमें भी कुछ नहीं है, सब कर लिया जाए, कोई बुराई का पहलू है वो भी अपनाने की कोशिश करेगा।
ठीक है, सही है।
तो पहले काम करने से पहले लाजमी तौर पर उसको समझाने की जरूरत है, उसके बारे में गाइडेंस जरूर होनी चाहिए कि ये ठीक है, इस तरीके से है तो इसको कर लिया जाए तो बेहतर है, न जाने इसके उसको बताए बगैर ही उसको अंदर धकेल दिया जाए।
ठीक, शुक्रिया डॉक्टर साहब, इंशाल्लाह हम गुफ्तगू को जारी रखेंगे। बिल्कुल, ये जो है बात, हर चीज़ के कुछ मुस्बत असरात होते हैं, कुछ मनफी असरात होते हैं, लेकिन ये कहा जाता है कि माँ बाप जो है कोशिश करें कि बच्चे को समझाएं बुझाएं और आराम आराम से जिस किस्म का भी फोबिया बच्चे में है उसको आराम आराम से उसको हल करें। बहरहाल गुफ्तगू हमारे डॉक्टर फहीम मकबूल के साथ जारी रहेगी, एंग्जाइटी के बारे में डॉक्टर साहब बात कर रहे हैं और इंशाल्लाह जो है हम गुफ्तगू आगे चलाएंगे, लेकिन अभी चलेंगे हम रुबाब की तरफ, देखते हैं रुबाब जो है हमारे नाज़रीन के लिए क्या लेके आएंगे।
बहुत शुक्रिया खुर्रम, जरा सा आपका वक्त लूँगी। नाज़रीन, कल मैं एक आर्टिकल पढ़ रही थी, इसमें लिखा था कि सुबह की रोशनी हमारे सेहत के लिए कितनी मुफीद साबित हो सकती है। मैंने सोचा आपकी खिदमत में भी लेके आया जाए इस आर्टिकल को। कहा गया था कि सुबह की रोशनी, तो हम सब जानते हैं कि रोशनी जिस समय विटामिन डी जो है हमारे जिस्म में फरहम करती है। इसके अलावा कहा गया था कि सुबह 8 बजे से दोपहर के 12 बजे तक तकरीबन आधे घंटे तक आप कोशिश कीजिए रोशनी के सामने या धूप के सामने खड़े रहें, इससे आपके स्किन की तमाम जो अमराज हैं वो दूर हो जाएंगी। इसके अलावा ये कहा गया था कि आपकी जो जिस्म में एनर्जी है वो एक एनर्जी भर देगी जो पूरे दिन आपको वो काम आएगी, वो एनर्जी। इसके अलावा जो बात कही गई थी ये बहुत ज़रूरी बात है, कहा था अगर आपको अपना वज़न कम करना है तकरीबन आधे घंटे तक धूप के सामने खड़े रहें, ये आपके मेटाबॉलिज्म सिस्टम या आपका जो निज़ाम हाजमा है उसके ऊपर फौरन असर डालती है और खाने को हजम करने में अच्छी तरह जो आपकी मदद करती है। इसके अलावा ये कहा गया था कि आपके जितने भी खाने जिससे आपको लगता है कि आपका जो खाना जो डाइजेस्ट नहीं हो रहा या हजम नहीं हो रहा, रोशनी उसके लिए भी बहुत ज़रूरी है। इसके अलावा आपको सुकून देती है रोशनी, सुबह की रोशनी को देखने से या सामने खड़े होने से आपको एक ज़हनी सुकून देती है जिससे आपका पूरा दिन भरपूर और अच्छा गुजरता है। ये तो कुछ बात हो गई सुबह की रोशनी की, नैतिक वक्फा पर खाने पीने की मज़ेदार बातें करते, हमारे साथ रहिएगा। जी नाज़रीन, आपको दोबारा खुश आमदीद कहते हैं। तस्वीर देख के आप समझ गए होंगे लाल दाल के बारे में हम बात करने जा रहे हैं। लाल दाल जो हम तड़के वाली दाल इसको बोलते हैं, उस बारे में कहते हैं कि आपके निज़ाम हाजमे के लिए बेहतरीन है। जिन हजरात को भूख नहीं लगती वो लाल दाल का इस्तेमाल करें, उनको भूख लगेगी। कहा गया है आपके मसल्स जो होते हैं या फट्टों की जो बोल सकते हैं फिर से तामीराती काम जो होता है, लाल दाल उसके लिए भी बहुत मुफीद है। कहा गया तरह तरह के जो मुख्तलिफ़ कैंसर्स होते हैं उनके लिए एक दवाई के तौर पर आप लाल दाल का इस्तेमाल कर सकते हैं। जिन हजरात को शुगर की बीमारी हो या डायबिटीज़ पेशेंट है उनके लिए भी लाल दाल बहुत मुफीद साबित होगी। जिनको दिल की बीमारी का भी शिकायत होती है वो भी लाल दाल का इस्तेमाल करें, इंशाल्लाह उनको भी जो है शफा मिलेगा कहते हैं। और एक बात और जो यहाँ पे है, कहा गया है लाल दाल के अंदर आयरन, कैल्शियम, मैग्नीज और फॉलिक एसिड जो है वो सरशार है, कहते हैं इसमें कैलोरीज बिल्कुल नहीं है और फैट भी बहुत कम है, तो आप इसका इस्तेमाल कीजिए ताकि आप तंदुरुस्त रहिए। इसके अलावा ये कहा गया है लाल दाल जो है वो आपके जो निज़ाम हाजमे में जो खाना जो हजम होना होता है उसको मदद करने में काफ़ी हद तक जो है की मदद करती है। जी नाज़रीन, तो कुछ बात होगी खाने पीने की, फौरन चलते हैं खुर्रम के पास ताकि गुफ्तगू को जारी रख सके। जी
बहुत शुक्रिया, बिल्कुल रुबाब, बहुत शुक्रिया, बड़ी अच्छी आपने जो है बातें हमारे नाज़रीन के लिए लेके आई, और बहरहाल हमारे नाज़रीन को भी बहुत सी चीज़ें इनमें से पता होती हैं, लेकिन यह है कि हम लोग कोशिश करते हैं कि याद दहानी की जाए और एक जगह जमा करके एक चीज़ के फायदों को फवायद जो है वो बताए जाएँ ताकि जो है बहरहाल जहन में रहे और हम लोग जो है मुख्तलिफ चीज़ें जो है इस्तेमाल कर सकें। अक्सर ये भी होता है कि अक्सर हम लोग जो है कुछ चार चीज़ों के पीछे पड़ जाते हैं और पूरा हफ्ता पूरा महीना वही खा रहे होते हैं, तो हम लोग कोशिश करते हैं मुख्तलिफ चीज़ें आपको बताएँ ताकि जो है आप लोग भी जो है मुख्तलिफ मज़ों से बहरहाल जो है उनका इस्तेफादा कर सकें। डॉक्टर साहब, डॉक्टर फहीम मकबूल हमारे साथ मौजूद हैं, एंजाइटी के बारे में बात हो रही है। डॉक्टर साहब, इलाज क्या है इसका?
अब इसके इलाज की तरफ जाया जाए तो एक दो इसकी इकसाम है, एक माइल्ड एंजाइटी है और एक क्रोनिक है। माइल्ड एंजाइटी है जिसमें बहुत कम एक एंजाइटी की कैफियत तारी हो रही है और शुरू में उस इसको हम ट्रीट नहीं करते अक्सर,
ठीक है।
तो जो क्रोनिक है उसमें हम दो या तीन किस्म के ट्रीटमेंट यूज़ करते हैं। एक तो हम मेडिसिन ही यूज़ करते हैं,
ठीक है,
और मेडिकली ट्रीटमेंट के अलावा हम एक तो उसकी फिजिकली उसको ऐसे इन्वायरमेंट पे रखते हैं कि, और तीसरा साइकेट्रिक है,
ये नफ्सियाती, ठीक है।
अब साइकेट्रिक में तो एक इंसान को ऐसे इन्वायरमेंट में रख के उसको रोज उसको ट्रीट किया जा सकता है, उसको टीच किया जाता है,
ठीक है,
और एक या दो घंटे उसकी रोज साइकेट्रिक के पास उसकी बारे में उसको
बातचीत
की जाती है, डिस्कशन होती है,
सही है,
ताकि उसके अंदरूनी दबाव को कम किया जा सके,
ठीक है, सही।
इसकी जो दौरानिया है वो वेरी करता है, मुख्तलिफ होता है, एक माह भी हो सकता है, जो कैफियत है उस पर डिपेंड करता है, दो माह भी हो सकता है,
सही है।
अब जो मेडिसन्स हैं इसमें जो इकसाम है जो यूज़ करते हैं हम, उसमें बेंजोडाइजेपिन्स हैं जो मोस्टली हम यूज़ करते हैं, बेंजोडाइजेपिन्स में एक हमारी ड्रग है एल्प्रेजोलैम,
ठीक है,
और उसके बाद टीमेजीपैम, लोरेजीपैम, और उसके बाद डीमेजीपैम, ऑक्सेजीपैम, क्लोमेजीपैम।
अच्छा डॉक्टर साहब, दवाइयाँ खुद हम ले सकते हैं या
नहीं?
साइकेट्रिस्ट या साइकोलॉजिस्ट के पास जाना जरूरी है?
नहीं, दवाई खुद नहीं ले सकते,
खुद नहीं ले सकते,
नहीं ले सकते,
ठीक है। अच्छा दूसरी चीज़ डॉक्टर साहब, ये जो कहा जाता है कि आप साइकेट्रिस्ट से बात करें जाके 40 मिनट 45 मिनट आधा घंटा एक घंटा, ये आप माहिर नफ्सियात से बात करना ज़रूरी है या किसी भी अपने दोस्त यार से भी बात कर सकते हैं?
बात माहिर नफ्सियात की नहीं है, बात सिर्फ इस चीज़ की है कि किसी इंसान को कितना किलम है उसके बारे में,
ठीक है, सही,
तो
है।
वो किस तरीके से उसको डील कर सकता है,
सही है।
अगर मैं किसी भी इंसान को डील कर सकता हूँ तो उसे किसी भी स्पेशलिस्ट के पास जाने की जरूरत नहीं है,
ठीक है, सही।
मगर
है।
बात यह कि समझने की जरूरत होती है उसके अंदर, डीप जाने की, उसको लाइट लिया जाए, उसके साथ मिक्स हो जाना चाहिए,
ताकि
आपसे हर बात शेयर करें।
अगर आपको इल्म है, अगर आप
भरोसा हो
तो ठीक है, नहीं कर सकते तो उसका दूसरे बंदे का नुकसान ना किया,
नुकसान ना हो।
डॉक्टर साहब बहुत बहुत शुक्रिया, बड़ी मुफीद गुफ्तगू आपके साथ रही, और यहाँ पर जो है हमारे पास गुफ्तगू के सेगमेंट का टाइम बिल्कुल खत्म हो गया, शुक्रिया अदा करता हूँ आपका,
बहुत शुक्रिया
जी। रुबाब
जी बहुत शुक्रिया खुर्रम, मैं डॉक्टर फहीम मकबूल साहब का शुक्रिया अदा करना चाहूँगी कि बहुत ही बेहतरीन गुफ्तगू रही। लेकिन नाज़रीन यह वक्त एक छोटा सा वक्फा लेने का और फिर आपकी खिदमत में हाजिर होते हैं, हमारे साथ रहिएगा जी। नाज़रीन एक बार फिर खुश आमदीद कहते हैं, खूबसा सा आपने जो है वक्फा लिया और उम्मीद करता हूं आपको पसंद आया होगा। जी खुर्रम, हमारे पास और क्या है?
बिल्कुल, हमारे पास जो है बहुत सी चीज़ें हैं, लेकिन जो है इस टाइम पे मैं सिर्फ ये आपको बताऊंगा कि जी आप फेसबुक पे हमारे फेसबुक को मत भूला करें,
facebook.com/ताहिर रजा साहब ने भी बहुत सी तस्वीरें हमारे साथ शेयर की हैं, बहुत ही खूबसूरत तस्वीरें, इंशाल्लाह हम उसको मुकाबले के फोल्डर में जरूर शामिल करेंगे
इंशाल्लाह, बिल्कुल। और साथ साथ ये भी बताते चलूं कि मुकाबले के फोल्डर की जो वोटिंग है वो बहुत जरूरी है, आप लोगों के लाइक और डिसलाइक करने पे हम लोग जो है वोट करेंगे, और उसी की बेस पे, उसी की बुनियाद पे हम जो है इंशाल्लाह हमारे जो विनर हैं, तीन विनर तस्वीर मुकाबले के, और तीन विनर हमारे बेइज्जत पैगंबर सल्लल्लाहु अलैहि वसल्लम का जो सिलसिले में जुमला है वो भी जो है इसी बुनियाद पर हमारा जो है वो क्या कहते हैं जो उसका विनर है बिल्कुल। तो जारी बात है, फिर ये आपको तो है समझ आ गई होगी कि आप लोगों ने जो है तस्वीरें भेजनी भी है और उसके बाद लाइक भी करनी है। सिर्फ जरूरी नहीं है कि आप अपनी तस्वीरों को लाइक करें, दूसरों की तस्वीरों को
भी पसंद आ रही है आप लाइक कर सकते हैं। और मैं यहाँ ये बताते चलूँ नाज़रीन कि हमारे साथ ही हमें बता रहे हैं कि हम फोन लाइन पर राब्ता करने की कोशिश कर रहे हैं लेकिन हमारा राब्ता नहीं होता, जैसे ही हमारा राब्ता बरकरार होगा इंशाल्लाह हम आपसे फोन लाइन की जो है वो गुफ्तगू जारी करेंगे। जी
सही, जो हमें ये भी बताया जा रहा है कि एक छोटा सा जो है हम बहरहाल वक्फा लेते हैं और उसके बाद जो है बहरहाल नाज़रीन की खिदमत में हाजिर होंगे, तो लेते हैं छोटा सा वक्फा, उसके बाद आपकी खिदमत में हाजिर होते हैं, हमारे साथ रहिएगा। जी नाज़रीन आपकी खिदमत में हाजिर हैं, आप लोगों ने इस्फहान की सैर की, जी बड़ा तरक्की कर रहा है इस्फहान शहर जो है ईरान का, बड़ा जो है उस पर जो है फोकस किया हुआ सरकार ने और जो है उसमें जो है पुल पे पुल बनाए जा रहे हैं, लेकिन बहरहाल जो है देखने वाला शहर है, आप लोगों को तो पता है, कहा जाता है कि इस्फहान जो है वो ईरान का जो है मरकज है सकाफत का,
बिल्कुल, और बहुत सी तारीखी इमारतें, बहुत सी खूबसूरत म्यूजियम्स वहां पे,
जो ऐसी तारीखी इमारतें को बंदा देख के दंग हो जाता है। बहरहाल जी हमारे साथ जो हमारे मेहमान जो थे जनाब मोहम्मद मुजफ्फर हुसैन साहब, वो तो उनसे रابطہ हम लोग नहीं
कर पाए,
बड़ा अफसोस है इस बात का
जी, लेकिन अफसोस की बात नहीं है, यहाँ पे मोहतरम नवीद नकवी साहब जो है हमारे साथ पाकिस्तान से, उन्होंने हमें ज्वाइन किया।
बड़ी अच्छी खबर आपने सुना दी है, अच्छा ये तो अच्छा हो गया, मैं ये समझ रहा था कि जो है मैं इस खुशी खुशफहमी में था कि जो है काश जो है मुजफ्फर साहब की जगह मुझे जो है कुछ बोलना पड़ेगा, जरूर नहीं चले नवीद साहब जो है वो बहरहाल उनका जो है मीडिया से ताल्लुक है, जर्नलिज्म से ताल्लुक है, तो उनसे गुफ्तगू करते हैं
जी, सलाम अर्ज करते हैं आपकी खिदमत में
जी। अस्सलाम वालेकुम जनाब।
वालेकुम सलाम, बहुत शुक्रिया नवीद भाई, आप जो है आपको फिर एक बार फिर हमने जहमत दे दी।
नहीं मसला नहीं है
जी। अच्छा नवीद भाई, एक बड़ा सादा सा सवाल है, आज का जो मौजू हमने इंतखाब किया था वो ये था कि जैसे जिस पर कल भी हमारी थोड़ी सी बात हुई थी, वेबसाइटें बे इंतहा, मौजूआत बे इंतहा, एक मौजू का आपने सर्च करनी है, कोई भी चीज़ है, बीमारी के बारे में सर्च करनी है, किसी खाने की चीज़ के बारे में सर्च करनी है, किसी गाड़ी के बारे में सर्च करनी है, अब भाई कैसे ये पता चलाया जाए कि ये वेबसाइट जो मैं देख रहा हूँ, ये वेबसाइट एक जो है वो कैसे फारसी में कहते हैं मोतबर
जी,
स्टैंडर्ड जिस पे जो है हम एतमाद कर सकते हैं, ये ऐसी वेबसाइट है या नहीं है?
बिल्कुल आपने ठीक कहा, क्योंकि इंटरनेट इंटरनेट पे एक एक मौजू पे आपको खरबों साइट मिलेगी।
बिल्कुल,
हमने मिसाल दी पीडीएफ जो है एक ओपन सोर्स है, ओपन सोर्स है, ज्यादातर चूंकि लोग उसी से इंफॉर्मेशन लेने की कोशिश करते हैं, तो विकिपीडिया किसी रिसर्च में एज ए रेफरेंस कोड नहीं किया जा सकता,
नहीं किया जा सकता। बिल्कुल बहुत अच्छा,
विकिपीडिया पे आने वाली जो मालूम है वो एवोल्यूशनरी इसके बाद एक
रेफरेंस नहीं उसको ले सकते हम लोग।
बिल्कुल बिल्कुल, यही मैं ऐड करने की कोशिश कर रहा हूँ कि उसे एज ए रेफरेंस कोड नहीं कर सकते,
ठीक
जी, रेफरेंस कोड करने के लिए जरूरी यह है कि ऐसी वेबसाइट आप तलाश करें कि जिसमें प्रॉपरली फुली प्रिपेयर्ड आर्टिकल हो,
ठीक है,
बाकायदा उसका जो उसके जो मवाने हैं या उसका जो मंबा है वो फुली मुस्तनद हो,
ठीक है,
ना कि ऐसी वेबसाइट हो जिस ओपन सोर्स हो, हर कोई आके गैर मुस्तनद इंफॉर्मेशन डाल दे और उसे उसे कोई चैलेंजेबल ना हो, क्योंकि ये इसका जो इंफॉर्मेशन होती है चैलेंजेबल है,
ठीक है।
और दूसरा जितना मैंने आपने अर्ज किया, बताया आपने कि किसी भी टॉपिक पे स्पेसिफिक इन्फॉर्मेशन आपने तलाश करनी है, तो इंटरनेट जो है इट्स अ ओशन ओशन ऑफ इन्फॉर्मेशन,
ठीक है,
तो इससे जरूरी ये है कि इसमें जो स्पेसिफिक आपका टॉपिक है उसकी कंसर्न जो वेबसाइट है उसकी तरफ आप जाए, मेडिकल की है या इंजीनियरिंग की है।
सही। अच्छा नवीद भाई, एक और चीज यहाँ पूछना चाहूंगा, आपका ताल्लुक जर्नलिज्म से है और जैसा कि गुलजमास हुसैन साहब से भी हमारी गुफ्तगू होती है मीडिया के सिलसिले में, और उसमें ये बोला जाता है कि अक्सर जो चैनल्स हैं, अक्सर जो मीडिया के रस्ते हैं वो स्पॉन्सर होते हैं मुख्तलिफ जगहों से, तो वेबसाइटें भी जारी बात है कुछ हो सकती हैं जो स्पॉन्सर होती हों, तो इसके ऊपर थोड़ी सी रोशनी डालें कि वेबसाइटें किस हद तक स्पॉन्सर हो रही हैं, किस हद तक इनके पीछे एक बड़ा जो है वो कहते हैं ना एक हाथ है जो अपनी सोच को फैलाने के लिए वेबसाइटों पे खास किस्म के जो है इंफॉर्मेशन देता है।
Exactly. मैं अपने उसी प्रीवियस प्रोग्राम की बात को रिपीट करूंगा कि हर इदारे की एजेंडा सेटिंग होती है, कोई भी इदारा अपनी एजेंडा सेटिंग के बगैर नहीं चल रहा,
ठीक है,
लाइक अगर आप बीबीसी की बात करें या वेस्टर्न मीडिया की बात करें तो उनका खास एजेंडा सेटिंग है बैकएंड पे,
ठीक है,
जो जिसके लिए वो प्रॉपरली किसी जर्नलिस्ट को रखने से पहले वो बता देते हैं कि शाम में जो अभी एक इशू चल रहा है, ठीक है,
उनसे
आपको कई साइट मिलेंगे, कई इदारे मिलेंगे जो स्पेसिफिकली इस इशू के लिए बनाए गए हैं कि वहाँ पे आप इस एंगल से इसको पोर्ट्रे करें, ठीक है, तो ये बहुत सारी स्पॉन्सर्ड साइट्स आपको मिलेंगी। और पाकिस्तान का अलमिया ये है कि यहाँ पे ज्यादातर जो खबरें आ रही होती है स्पेशली जो इंटरनेशनल न्यूज एजेंसीज है बड़ी बड़ी जो जॉइंट्स बैठे हुए हैं जिन पे टोटली ज़ायनिस्ट लॉबी जिन पे पंजे गाड़े हुए हैं,
अच्छा, सही। मुझे बहुत शुक्रिया नवीद भाई। बहरहाल ये बात तो वाजे हो गई कि हर वेबसाइट पे जो है आंखें बंद करके हम लोग जो है उस पे एतमाद नहीं कर सकते। बिल्कुल, रेफरेंस देखना, वेबसाइट किसने लिखा है, फिर जिसने लिखा है उसको आप सर्च करें, उसको चेक करें, फिर ये कि वेबसाइटों के नीचे जो है तारीख लिखी होती है उसको चेक करें, ये सारी चीजें
दो साल पुरानी है, एक साल पुरानी है।
बिल्कुल नवीद भाई, शुक्रिया अदा करता हूँ आपका, आपने जो है हमारे प्रोग्राम में वक्त दिया और जो है अहम जो है नुकात की तरफ इशारा किया, शुक्रिया,
बहुत शुक्रिया,
बहुत शुक्रिया जी। अच्छा ये जो नवीद भाई ने बात की कि जो है लॉबियां बैठी हुई हैं, पॉलिसियां हैं खास किस्म की, जब ये मीडिया पे चैनल पे हो सकती हैं तो जाहिर बात है ये वेबसाइटों पे भी हो सकती है। जैसे बिल्कुल जैसे कि बहरहाल एक दो दफ़ा पहले भी हमने बात की थी कि कुछ खास किस्म के एपलेट्स जो मोबाइल्स के लिए आ गए हैं चैटिंग के लिए फलां और मुख्तलिफ किस्म के, या मतलब कुछ खास किस्म की वेबसाइटें हैं जिसपे सारे जो है जिनको इस्तेमाल करते हैं, इनके पीछे भी ऐसे ऐसे लोग बैठे हैं जो जो है लोगों की जो है पर्सनल इन जो इंफॉर्मेशन है
बिल्कुल
उसकी इंफॉर्मेशन जो है वो बाहर है, दूसरे लोग जो है वो सब
आसानी से उनके हाथ तक है बिल्कुल बोल सकते हैं। और वही बात आती है ना कि हमें अपने वेबसाइट्स के जो इंतखाब में, जिस तरह आपने कहा नाम कहाँ से आ रही है वेबसाइट, अगर वो कोई इंफॉर्मेशन मेडिकल के लिहाज से है तो कौन से यूनिवर्सिटी से आ रही है, इस बात का ख्याल रखना चाहिए।
उन चीज़ों को बहुत ख्याल रखना है। हमारे कल के मेहमान जो है गुलजमस हुसैन साहब हैं और मीडिया से मुतल्लिक इंशाल्लाह हमारे साथ करेंगे। और रुबाब आप जो हमारे नाज़रीन से बात करना चाहती हैं तो
जरूर कि आपका आज का दिन जो है वो बहुत बहुत अच्छा गुजरा, अल्लाह ताला हम सबको तौफीक अता फरमाए कि हम रिज़्क़े हलाल कमा सकें।
बिल्कुल हमारे फेसबुक के पेज को मत भूलिएगा, अपना बहुत ख्याल रखिएगा। कल तक के लिए मुझे रुबाब मंसूरी को इजाजत दीजिए, खुदा हाफ़िज़।